रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेद्वारी, नयाँ नेतृत्वका लागि भोलि मध्याह 12 देखि साँझ 6 बजेसम्म मतदान। सरकारद्वारा राजनैतिक दल तथा सरकारवालाहरूसँग वार्ता गर्न उच्च स्तरीय राजनैतिक संवाद समिति गठन। प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। र पश्चिममा सहयोगी राष्ट्रहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त भएमा नेटोमा सामेल हुने इच्छा त्याग्ने युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको भनाई।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँको भ्रिकुटी मण्डप स्थित बन्द सत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थक सहित पुगेर आज आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको हो। यस्तै एक महासचिव पदका लागि सुरेन्द्र पाण्डे र शंकर पोखरेलको उम्मेद्वारी परेको छ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने कार्यक्रम छ। आज मनोनयन दर्ता सम्पन्न भएको र भोलि मध्याह 12 बजेदेखि साँझ 6 बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने केन्द्रीय निर्वाचन आयोगका सचिव डाक्टर कुनसाङ लामाले जानकारी दिनुभयो। आज दिउँसो 3 बजेसम्म मनोनयन दर्ताका लागि फारम बुझाउने समय तोकिएकामा समय बढ़ाएर साँझ 5 बजेसम्मका लागि सारिएको थियो। भोलि बिहान 11 बजेदेखि साँझ 5 बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम 1 घण्टा सरेको उहाँले जानकारी दिनुभयो। यस्तै उम्मेद्वारको अन्तिम नामावली आज राति 8:30 बजे प्रकाशन हुने उहाँले जानकारी दिनुभयो। एमाले महाधिवेशनले 301 सदस्य नयाँ कार्य समिति चयन गर्नेछ। सरकारले विभिन्न राजनैतिक दल तथा सरकारवालाहरूसँग वार्ता गर्न उच्च स्तरीय राजनैतिक संवाद समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा संयोजक, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार अजय भद्र खनाल सदस्य रहनु भएको संवाद समिति गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। बैठकका निर्णयहरू जानकारी गराउँदै संचार मन्त्री जगदीश खरेलले सरकारले आगामी निर्वाचन र राजनैतिक वातावरण थप सहज बनाउन संवाद समिति गठन गरेको बताउनुभयो।
त्यो संवाद समितिको संयोजकमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ। सदस्यमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सदस्य हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार अजय भद्र खनाल सदस्यको रूपमा रहनु भएको छ। अब यो समिति चाहिँ खास गरेर अब चुनावको मिति नजिकै गर्दा चुनावको वातावरणहरू पनि बनाउनु पर्ने र अन्य विभिन्न राजनैतिक वातावरणहरू पनि बनाउनु पर्ने भएको कारणले गर्दाखेरि औपचारिक रूपमा नै यो राजनैतिक वातावरणहरू सहज बनाउनको लागि, चुनावलाई थप सहज बनाउनको लागि र सरकारवालाहरूसँग सहज रूपमा वार्ता सम्वाद गर्न सकियोस्, जसले चाहिँ चुनावको वातावरण पनि बनाउने र अरू राजनैतिक वातावरणहरू पनि बनाउन सकियोस् भन्ने हेतुले चाहिँ यो उच्च स्तरीय राजनैतिक संवाद समिति गठन गरिएको।
यस्तै आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाँचीका डाक्टर प्रकाश कुमार श्रेष्ठ र सदस्यमा काठमाडौँका सुदिनी श्रेष्ठ हाडालाई नियुक्त गर्ने र कानूनी व्यवस्था बाहेक आय टिकटको रूपमा हुलाक टिकट टाँच्ने अभ्यासलाई हटाउने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो। यस्तै संचार मन्त्री खरेलले सन् 2016 नोभेम्बर 9 देखि निष्कासन भएका 200 र 500 दरका भारतीय नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपैयाँ 25,000 सम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी पुस 4 गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्रीको निवास मधेस भवनमा आज बसेको 7 दलको बैठकबाट पुस 4 गते विश्वासको मत लिने सहमति भएको जनता समाजवादी पार्टी जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले पत्रकारहरूलाई जानकारी दिनुभयो। नेता यादवले विश्वासको मत अघि नै सहमति भएको खण्डमा सबै दलबाट एक एक जनालाई मन्त्रीमा नियुक्त गरिने विषयमा छलफल भएको र सहमति नभएको खण्डमा विश्वासको मतपछि मन्त्री परिषद विस्तार गरिने जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल पारेर अघि बढ़न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले 31 काठमाण्डु महानगर दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यमान समस्यालाई निकास दिन जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले निर्वाचन सफल बनाउनु अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड संगमका रूपमा रहेको काठमाण्डु महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मान सिंह रावत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता रहेको थियो। गृहमन्त्री ओम प्रकाश अरियालले आगामी फागुन 21 गतेलाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताउनु भएको छ। कास्कीको पोखरामा आज आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै वहाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताउनुभयो। निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनैतिक दल सहित सरकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको जानकारी गराउँदै गृहमन्त्री अरियालले आगामी फागुन 21 निर्वाचन सम्पन्न हुने बताउनुभयो। निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्ला स्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उहाँले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी बन्दी मध्ये 70% कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अरियालले जानकारी दिनुभयो। नेपाली कंग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उहाँको शोकमा 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। आज बसेको कंग्रेस केन्द्रीय कार्यसमिति बैठकले यही मंगिर 29 पुष 1 र 2 गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेता उपाध्यायको काठमाण्डुको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा यही मंगिर 27 गते साँझ 91 वर्षको उमेरमा निधन भएको थियो। बैठकले उहाँप्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ। ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयका लागि अंग्रेजी विषय चुनौती बनेको छ, तर धनकुटाको 2400 गाउँपालिकाको राजा रानीमा रहेको पुण्य माध्यमिक विद्यालयले पढाएर होइन सिकाएर सिकाउने विधि अपनाउँदै अंग्रेजी विषय पनि सजिलो बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको 2400 गाउँपालिका वडा नम्बर 6 राजारानीमा रहेको पुण्य माध्यमिक विद्यालयले 3 वर्ष अघि सञ्चालनमा ल्याएको अंग्रेजी ल्याबले विद्यार्थीको अंग्रेजी सुधार मात्र होइन उनीहरूको कलात्मक क्षमता प्रकट गर्न पनि ठूलो सहयोग गरेको छ। विद्यालयमा छुट्टै सुसज्जित कोठा रहेको छ जहाँ विद्यार्थीहरू आवश्यक सामग्री पढ्न, सिक्न र आफ्नै कलाकृतिहरू प्रदर्शन गर्न जान्छन्। विद्यार्थीले बनाएका आकर्षक परियोजना र कलाकृतिहरू त्यहाँ व्यवस्थित रूपमा राखिएका छन् र सबैको व्याख्या अंग्रेजीमै गरिएको छ। यस ल्याबले अंग्रेजी सिकाइलाई प्रभावकारी बनाएको र आफ्नो कला देखाउन अवसर दिएको विद्यार्थीहरूले बताएका छन्।
पढ्नु पनि पाउँछ नि त, अनि त्यहाँबाट इङ्ग्लिसको स्पेलिङहरू जान्दा छ, अनि आफ्नो सिपलाई पनि देखाउन पाइन्छ।
अंग्रेजी प्रयोगशालामा शिक्षक र विद्यार्थीले तयार पारेका सामग्री राखिएका छन् जसले अंग्रेजीका 4 सिप र 4 पक्ष सिक्न सहयोग गर्छ, जहाँ व्याकरणको प्रयोग, शब्द भण्डार र पाठ्यक्रमका गतिविधिहरूको अभ्यास गरिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वका जीवनी, स्थानीय योगदानकर्ताका विवरण तथा विद्यार्थीका सजावटी सामग्री समेत राखिएका छन्। यसले सिकाइलाई सहज, रोचक तथा प्रयोगत्मक बनाएको छ। विद्यालयका अंग्रेजी शिक्षक बद्री बजगाई
भाषाको अभ्यास गर्ने मौका पाउँछ, भाषिक सिपको प्रदर्शन गर्ने मौका पाउँछ, सँगै ऊभित्र भएको प्रतिभा प्रस्फुटित हुने भयो, आफ्नो त्यो भाषिक सिपलाई कलासँग मर्ज गर्न पनि पाउँछ।
विद्यालयका गतिविधिले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आएको छ। गत वर्षको एसईईमा अंग्रेजी विषयमा 94.7% विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले अपनाएको फरक र प्रभावकारी सिकाइ तरिका देखेर विद्यार्थीको भर्ना चाप बढेको विद्यालयका प्रधान अध्यापक युवराज कटुवालले बताउनुभयो।
विद्यार्थीलाई आफ्नो बनाएका कुराहरू डिमान्ड गरेका सामग्री डिस्प्ले गरिसकेपछि हाम्रो सामग्री हो भनेर अप्रोच हुने अनि अलिकति बढी एक्साइटिङ हुने र त्यो सामग्रीहरूलाई चाहिँ सिकाइ प्रक्रियामा पनि लगेर प्रयोग गर्न सकिने भएको कारणले गर्दा सिकाइलाई धेरै नै सकारात्मक प्रभाव पारेको छ।
विद्यालयले विभिन्न अवसरमा वृहत शैक्षिक प्रदर्शनी र प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसले विद्यालयका शैक्षिक गतिविधि देखाउन मदत गरेको छ र विद्यार्थीको रुचि तथा क्षमता पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनु भएको छ। काभ्रे प्लानचोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुको दिल्ली बजार स्थित गोसबारा हुलाक कार्यालयको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजना सहित अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री खरेलले स्मार्ट हुलाकको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउन समेत निर्देशन दिनुभयो। संचार सचिव राधिक आर्यालले यस वर्ष 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। ललितपुरमा आज आयोजित नेपाल फूड फोरम 2025 उद्घाटन सत्रमा उहाँले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कंग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनु भएको छ। नेपाली कंग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखीपोटमा आज आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशलाई सुशासन र विकासको उचाइमा पुर्याउने जिम्मेवारी कंग्रेसको रहेको बताउनुभयो। बाँकेको नेपालगंजमा शीतलहरको पूर्व तयारी थालिएको छ। चिसो अत्यधिक बढ़दै जाँदा शीतलहरको जोखिम बढ़ने पूर्वानुमान अनुसार नेपालगंज उपमहानगरपालिकामा यस वर्ष 8,524 परिवारका 42,620 जना प्रभावित हुने अनुमान गरिएको छ। पूर्व तयारी स्वरूप आज शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर कार्यक्रमको प्राविधिक सहयोगमा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अध्यावधिक गर्न विषयगत क्षेत्र क्लस्टर 20 छलफल गरिएको छ। छलफलका क्रममा खोज उद्धार समन्वय तथा सूचना व्यवस्थापन, शिक्षा खानेपानी तथा सरसफाई स्वच्छता, आवास तथा गैर खाद्य र स्वास्थ्य तथा पोषण क्षेत्रले समूह कार्य मार्फत पृष्ठपोषण प्रदान गरेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन गेवालीले बताउनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि विभिन्न 31 संस्थालाई अनुमति दिएको छ। आयोगको आज बसेको बैठकले 27 राष्ट्रिय र 4 अन्तर्राष्ट्रिय गरी 31 संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको आयोगले जनाएको छ। निर्वाचन पर्यवेक्षणका लागि 44 राष्ट्रिय र 5 अन्तर्राष्ट्रिय संस्थाले निवेदन दिएकामा निर्वाचन पर्यवेक्षण निर्देशिकामा तोकिएका आधार र प्रक्रिया पूरा गरेका 31 संस्थालाई अनुमति दिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा कार्ययोजना निर्माणको काम अघि बढ़ेको हो। त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ। कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव संकलन गरिरहेको छ। रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परि 2 मृत्यु भएको छ। आज बिहान परासीबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल रोहिणी गाउँपालिका वडा नम्बर 3 परासी झुवामा रोकिएको भारतीय नम्बर प्लेटको ट्रकमा ठोकिँदा मोटरसाइकलमा सवार ओम सतिया गाउँपालिका वडा नम्बर 3 21 वर्षीय राजु हरिजन र सोही ठाउँ बस्ने 23 वर्षीय रोहित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। युक्रेनले पश्चिममा सहयोगीहरूबाट दृढ़ सुरक्षा ग्यारेन्टी प्राप्त भएमा नेटोमा सामेल हुने आफ्नो इच्छा त्याग्न सक्ने धारणा राखेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारीहरूसँगको प्रमुख बैठक अघि सो मन्तव्य व्यक्त गर्नुभएको हो। वर्षौंदेखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरूद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढ़ाउने सोच गरेको युक्रेनले यसको सट्टा संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानूनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उहाँले बताउनुभयो। पछिल्लो समयमा युक्रेन र अमेरिका बीचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी र युरोपेली सहयोगीहरू साथै अन्य देशहरू क्यानाडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउँदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानूनी रूपमा बाध्यकारी हुनुपर्ने बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ़दो दबावका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो। युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर बीस बुधे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले जसले युद्ध विराम हुन सक्ने बताउनुभयो। थाइल्याण्डमा आगामी फेब्रुअरी 8 आम चुनावको मिति तय भएको थाई निर्वाचन आयोगले जनाएको छ। चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेद्वारहरूको नाम सूचीकृत गर्नुपर्ने आयोगले जनाएको छ। निर्वाचन आयोगले परिष्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पूरा गरेर सन् 2026 फेब्रुअरी 8 आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्ति मार्फत जनाएको छ। चुनावको लागि अग्रिम मतदान फेब्रुअरी 1 हुनेछ। प्रधानमन्त्री अतुतिन चारनविराकुलले शुक्रबार संसद विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गर्नुभएको छ भने जुन थाई कानून अन्तर्गत विघटनपछि 45 60 दिनको बीचमा चुनाव हुने व्यवस्था छ। यो कदम थाइल्याण्ड र कम्बोडिया बीचको दशकौं लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ। यस महिना जारी सैन्य झडपमा कम्तीमा 31 जनाको मृत्यु भएको छ भने करिब 8 लाख विस्थापित भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालु आर्थिक वर्ष 2082-83 पहिलो चौमासिकसम्म नेपालको विदेशी विनिमय सञ्चित 30,55,52 करोड़ रूपियाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार हाल मौजदात रहेको विदेशी विनिमय सञ्चितले 17.4 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख छ। गत कार्तिक मसान्तसम्ममा नेपाल सरकारको चालू खाता 2,79,65 करोड र शोधनान्तर 3,18,40 करोड़ बचतमा रहेको छ। यस अवधिमा निर्यात 77.5% बढ़ेर 93,50 करोड़ बराबर पुगेको छ भने आयात 18.7% बढ़ेर 6,09,45 करोड़ पुगेको राष्ट्र बैंकले जनाएको छ। पहिलो चौमासिक सम्ममा नेपाल सरकारको खर्च 4,68,88 करोड़ र राजस्व परिचालन 3,26,55 करोड़ रूपियाँ बराबर भएको छ। निजी क्षेत्रमा प्रवाहित भएको कर्जा 1.2% अर्थात 65,04 करोड़ बढ़ेर 55,62,75 करोड़ रूपियाँ बराबर पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो चौमासिक सम्ममा करिब 7 रेमिटेन्स नेपालमा भित्रिएको छ। गत कार्तिक महिनासम्म विप्रेषण आप्रवाह 31.4% बढ़ेर 6,87,13 करोड़ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत कार्तिक महिनामा मात्रै 1,33,82 करोड़ रूपियाँ बराबरको विप्रेषण नेपालमा भित्रिएको छ। मंगिर मसान्तसम्ममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 1494 बचत तथा ऋण सहकारीले आफ्नो विवरण प्रविष्ट गरेका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबारलाई आफ्नो कार्यक्षेत्र बनाएर क्रियाशील सहकारीहरूलाई 60 दिनभित्र सूचीकरण हुन आग्रह गरेको थियो। यस अवधिमा 185 बचत तथा ऋण सहकारीले पूर्ण विवरण प्राधिकरणमा पेश गरेको र त्यसमध्ये 47 विवरण रुजु भई 5 प्रमाणपत्र नै प्राप्त गरेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मंगिर 10 गते बचत तथा ऋण सहकारीहरूलाई सूचीकरणको लागि आग्रह गर्दै सफ्टवेयर सार्वजनिक गरेको थियो। नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी बीच जलवायु वित्त सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैंकका तर्फबाट गवर्नरको कार्यालयका कार्यकारी निर्देशक जयराम शर्मा पंगेनी र आईएफसी साउथ एसिया कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक सम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गर्नुभयो। उक्त समझदारी अनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ। जुम्ला जिल्लाबाट यस वर्ष 41 करोड़ भन्दा बढ़ी रकमको स्याउ विभिन्न जिल्ला मा निर्यात भएको छ। आर्थिक वर्ष 2082-83 जुम्लाबाट 41,29,89,270 रुपियाँ बराबरको स्याउ निर्यात भएको हो। कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार कुल 4,497 हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती गरिएकोमा 18,245 मेट्रिक टन स्याउ उत्पादन भएको छ। यस वर्ष जुम्लाबाट 10,000 मेट्रिक टन जति स्याउ निर्यात हुने र 40-45 करोड़सम्म जुम्लामा भित्रिने अनुमान गरिएको थियो।
संयुक्त अरब इमिरेसन युएमा जारी एसिसी यु19 एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ। सोमबार दुबईको दि सेभेन्स रंगशालामा नेपाल बंगलादेशसँग 7 विकेटले पराजित भयो। नेपालले दिएको 131 रनको सामान्य लक्ष्य बंगलादेशले 24.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 31.1 ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै मात्र 130 रनको युगफल खडा गर्यो। नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग 8 विकेटको पराजय बेहोरेको थियो। बंगलादेशको यो लगातार तेस्रो जित हो। पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई 3 विकेटले हराएको थियो। समूह बी अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ। त्यही दिन बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष 2 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। सोमबारबाट पुनः सुचारू भएको एन्फा यु16 युथ लीगमा हिमालयन शेर्पा क्लबले प्लानिङ बोइज युनाइटेडमाथि 6-0 गोलको शानदार जित हासिल गरेको छ। सादो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा शेर्पाको जितमा विशु सुनाले ह्याट्रिक गोल गरे। त्यस्तै किशोर बम, विवेक हमाल र जेनिल सुब्बाको नाममा 1-1 गोल रह्यो। गत भदौ 23 गते जेन्जी आन्दोलनले गर्दा एन्फाले यो लीगसँगै अन्य गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरेको थियो। त्यसपछि असो 6 गते एन्फाले परिमार्जन क्यालेण्डर सार्वजनिक गर्दै रोकिएका लीग कार्तिक 17 गतेबाट पुनः सुचारू भई मंगसिर 2 गतेसम्म चल्ने कुरा उल्लेख गरेको थियो। तर कार्तिक 16 गते एन्फा लीग पुनः स्थगित गरिएको जानकारी गराएको थियो। अन्तत सोमबारबाट लीग सुचारूमा आएको हो। झापा गोल्ड कपको 7औं संस्करण माघ अन्तिम साता हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रकाशित गरेको पछिल्लो तालिका अनुसार झापा गोल्ड कप माघ 24 गतेदेखि हुने भएको छ। हालै दिवंगत भएका गोल्ड कपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगिता बृतामोड स्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ। प्रतियोगितामा 3 विभागीय टोली, 2 विदेशी, झापा 11 AFC र ए डिभिजन टीम सहित 10 टोलीले भाग लिने गोल्ड कपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 15 लाख तथा उपविजेताले 8 लाख रुपियाँ पुरस्कार पाउनेछन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 23.3, न्यूनतम 8.8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 18.2, न्यूनतम 5.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 21, न्यूनतम 9.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.6, न्यूनतम 6.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 24.5, न्यूनतम 6.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेद्वारी। नयाँ नेतृत्वका लागि भोलि मध्याह 12 देखि साँझ 6 बजेसम्म मतदान। सरकारद्वारा राजनैतिक दल तथा सरकारवालाहरूसँग वार्ता गर्न उच्च स्तरीय राजनैतिक संवाद समिति गठन। प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। र पश्चिममा सहयोगी राष्ट्रहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त भएमा नेटोमा सामेल हुने इच्छा त्याग्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाई। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।